الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وداود وسليمان إذ يحكمان في الحرث إذ نفشت فيه غنم القوم وكنا لحكمهم شاهدين ففهمناها سليمان وَكُلًّا آتَيْنَا حُكْمًا وَعِلْمًا وَسَخَّرْنَا مَعَ دَاوُودَ الْجِبَالَ يُسَبِّحْنَ وَالطَّيْرَ وَكُنَّا فَاعِلِينَ وَعَلَّمْنَاهُ صَنْعَةَ لَبُوسٍ لَكُمْ لِتُحْصِنَكُمْ مِنْ بَأْسِكُمْ فَهَلْ أَنْتُمْ شَاكِرُونَ وَلِسُلَيْمَانَ الرِّيحَ عَاصِفَةً تَجْرِي بِأَمْرِهِ إِلَى الْأَرْضِ الَّتِي بَارَكْنَا فِيهَا وَكُنَّا بِكُلِّ شَيْءٍ عَالِمِينَ ومن الشياطين من يغوصون له ويعملون عملا دون ذلك وكنا لهم حافظين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه بنا سکتا ہے تو اس کلاس میں جو کہ عنوان کے حساب سے تو دین اسینشلز فار ویمن کلاس ہے لیکن اس میں ہم درس قرآن کا ایک سلسلہ کئی سالوں سے جاری رکھے ہوئے ہیں الحمدللہ اللہ کی توفیق سے تو اس میں ہم سورۃ الانبیاء کی تفسیر پچھلے کچھ مہینوں سے پڑھ رہے ہیں تو اس میں آگے بڑھاتے ہوئے اب جو آیات تلاوت کی گئی ہیں نمبر 78 سے 82 تک تو ان کا ہم ترجمہ پھر خلاصہ تفسیر اور معرفۃ المسائل پڑھیں گے پچھلی جو آیات تھیں سورہ انبیاء کی ان میں ہم نے حضرت نوح علیہ السلام کے بارے میں کچھ پڑھا تھا کیونکہ اللہ رب العزت نے نوح علیہ السلام کا واقعہ ان آیات کے اندر بیان فرمایا تھا اس سے پہلے اللہ تعالیٰ نے حضرت لوط علیہ السلام کا واقعہ بیان فرمایا تھا ان کا ذکر کیا تھا اور اس سے پہلے جو ہے وہ حضرت ابراہیم خلیل اللہ کا تذکرہ تفصیل کے ساتھ ذکر کیا تھا اور اب جو ہے وہ حضرت داؤد اور سلیمان علیہ السلام یعنی دونوں باپ اور بیٹے جو کہ اللہ تعالیٰ کے برگزیدہ پیغمبر بھی تھے اور اللہ تعالیٰ نے ان کو بادشاہت بھی عطا فرمائی تھی تو ان کا تذکرہ فرماتے ہوئے اللہ تعالیٰ ارشاد فرماتے ہیں وَدَاوُدَ وَسُلَيْمَانَ اور داؤد اور سلیمان اِذْ يَحْكُمَانِ فِي الْحَرْثِ جب وہ دونوں فیصلہ کرنے لگے حرث کے بارے میں حرث کے متعلق حرث کا مطلب کیا ہوتا ہے سا کے ساتھ یعنی سین کے ساتھ ایک الگ حرث ہوتا ہے اور یہ حرث جو ہے نا یہ سا کے ساتھ ہے تین نقطوں والی تو اس حرث کا مطلب ہوتا ہے کھیتی ٹھیک ہے یعنی جہاں پر آپ اناج اگاتے ہیں ویجیٹیشن وغیرہ آپ اگاتے ہیں کھیت جس کو ہم کہتے ہیں عام زبان میں تو فی الحرث یعنی کھیت کے معاملے میں جب وہ دونوں فیصلہ کرنے لگے تھے اذ نفشت فیہ غنم القوم جب اس کا ترجمہ جب سے کرتے ہیں نفشت فیہ روند گئیں ان کے اندر یعنی اس کھیتی کے اندر قوم کی بکریاں غنم بکریوں کو کہتے ہیں تو بکریاں جو تھی نا وہاں پہ رہنے والے لوگوں کی قوم کی بکریاں تو وہ کھیت میں آ کر کے ان کھیتوں کو روند گئیں یعنی ان کو کھا لیا انہوں نے اپنے سموں کے نیچے اپنے پیروں کے نیچے جو ہے وہ ان کو خراب کر دیا برباد کر دیا اگی ہوئی فصل کو تو یہ دونوں جو ہے اس کے بارے میں فیصلہ کر رہے تھے کہ کیا کیا جائے اس مسئلے کا وَكُنَّا لِحُكْمِهِمْ شَاهِدِينَ اور تھا ہمارے سامنے كُنَّا تھا ہمارے سامنے لِحُكْمِهِمْ ان کا فیصلہ شاہدین یعنی ہم شاہد تھے ہم دیکھ رہے تھے ٹھیک ہے تو تھا یعنی تھے ہم اس فیصلے کے شاہد جیسے کہتے ہیں نا عینی شاہد یا گواہ تو ہم اس کے گواہ تھے ہم دیکھ رہے تھے اس معاملے اللہ تعالیٰ اپنے بارے میں ارشاد فرماتے ہیں ہم مشاہدہ کر رہے تھے ان سارے معاملات ففہمناہ سلیمان، بس ہم نے فہم عطا فرمائی، ہم نے سمجھ عطا فرمائی اس کی سلیمان کو، یعنی یہ جو فیصلہ یہ لوگ کر رہے تھے تو اس کی سمجھ ہم نے سلیمان کو عطا فرمائی. فہم یفہم تفہیمن، تفہیم کہتے ہیں نا سمجھ کو، تو فہم عطا فرمائی ہم نے. وکلن آتینا حکمن، اور سب کو ہم نے دیا تھا حکم، یعنی حکمت ہم نے سب کو دی تھی، یعنی ان دونوں کو دی تھی، جو دونوں کے دونوں فیصلہ کر رہے تھے نا، حکمت تو ہم نے دونوں کو دی تھی. وعلمن، اور علم بھی ہم نے دونوں کو دیا تھا، ٹھیک ہے، لیکن فہم جو ہے وہ ہم نے سلیمان کو عطا فرمایا، ٹھیک ہے نا، یعنی اس معاملے کی فہم ہم نے سلیمان کو عطا فرما دی. باقی تفسیر میں اس کی تفصیل آئے گی. وسخرنا مع داؤد، اب یہ کھیتیوں کو روندنے کا معاملہ اللہ تعالیٰ نے بتا کر کے اب آگے مزید باتیں داؤد علیہ السلام کے بارے میں بتا رہے ہیں کہ ہم نے مسخر کر دیا مع داؤد داؤد الجبال، داؤد کے ساتھ پہاڑ کو، ٹھیک ہے. یسبحنا، مسخر کرنے کا مطلب ہوتا ہے کہ ان کے اختیار میں دے دیا یا ان کے تحت کر دیا، جیسے کہ جب کوئی بادشاہ کسی دوسرے ملک پر حملہ کرتا ہے اور اس ملک کے اوپر جب قابض ہو جاتا ہے نا، تو اس کو کہتے ہیں کہ اس نے اس ملک کو تسخیر کر لیا، وہ ملک اس بادشاہ کے ہاتھوں مسخر ہو گیا، ٹھیک ہے. کونکر، انگلش میں اس کو کونکر کرنا کہتے ہیں. تو ہم نے داؤد کے ساتھ جبال کو مسخر کر دیا. یسبحنا والطیر، وہ تسبیح پڑھا کرتے تھے، اور جانور، ٹھیک ہے، یعنی ہم نے اڑتے ہوئے جانوروں کو بھی داؤد کے ساتھ مسخر کر دیا، ٹھیک ہے، جبال کو بھی مسخر کر دیا اور طیر کو بھی مسخر کر دیا. طیر، طائر کی جمع پرندے، ٹھیک ہے. وَكُنَّا فَاعِلِينَ، اور ہم نے ہی یہ سب کچھ کیا، یا یہ کہ ہم ہی یہ سب کچھ کرنے والے تھے، ٹھیک ہے. یعنی یہ نہیں کہ داؤد نے خود سے مسخر کیا ان چیزوں کو، بلکہ اللہ تعالیٰ فرماتا ہے کہ ہم نے مسخر کیا ان کے لیے. وَعَلَّمْنَاهُ، اور ہم نے علم دیا اس کو، کس کو، داؤد علیہ السلام کا ذکر چل رہا ہے نا، تو اس پر ایسے جو ہو کی ضمیر پروناؤن، وہ کس ناؤن کی طرف پوائنٹ کر رہا ہے، داؤد علیہ السلام کے نام کی طرف پوائنٹ کر رہا ہے. تو ہم نے علم دیا اس کو، یعنی داؤد کو. صنعت لبوسن، لبوس کو مینوفیکچر کرنے کا، لبوس، لبوس کی صنعت کا، صنعت کا مطلب مینوفیکچر، کسی چیز کو جیسے فیکٹری کے اندر بنانا یا ہاتھوں سے بنانا، اس کو صنعت، صنعت و حرفت کہتے ہیں. جیسے لبوس، لباس، اب یہ لباس کس قسم کا لباس آ گیا ہے گا، تو ہم نے سکھا دیا اس کو لباس مینوفیکچر کرنے کا طریقہ. لکم، تمہارے لیے. لِتُحْسِنَكُمْ مِنْ بَأْسِكُمْ، تاکہ وہ لباس، یعنی جس لباس کا بھی تذکرہ ہوا نا، وہ لباس تمہیں بچائے، تمہارا فورٹ بن جائے، تمہارا قلعہ بن جائے، تمہیں حفاظت کرنے والی چیز بن جائے تمہاری. مِنْ بَأْسِكُمْ، تمہاری لڑائیوں میں، تمہاری جنگوں میں. بَأْس کا ویسے تو ترجمہ برائی سے بھی کیا جاتا ہے، اور جنگ جو ہے وہ ہے بہت بری چیز، ٹھیک ہے، لیکن باس کا لفظ جو ہے وہ پھر عمومی طور پر جنگوں کے لیے بھی استعمال کیا جاتا ہے. تو تمہاری جنگوں میں تمہارے لیے وہ شیلڈ بن جائے، یہ لباس جو کہ ہم نے داؤد کو بنانا سکھایا. صنعت لبوسن، بنانا سکھایا ہم نے اس لباس کو داؤد کو. فہل انتم شاکرون، تو کیا، حل کا ترجمہ کیا سے کرتے ہیں، یہ سوال کے لیے استعمال ہوتا ہے، حل استفہامیہ. اور فا کا ترجمہ سو، اردو میں جیسے اردو والا سو ہوا یا انگریزی والا بھی سو. بس کیا تم شاکرون، शुक्र करते हो, क्या तुम शुक्र करोगे, क्या तुम शुक्र करने वाले हो, यानी हमने तुम्हें इस तरीके से अपनी प्रोटेक्शन के लिए शील्ड बनाना सिखा दिया दाऊद अलैहिस्सलाम के वास्ते से, तो क्या तुम इस बात पर शुक्र करते हो। वो सुलेमान रीहा, और सुलेमान के लिए क्या, सुलेमान के लिए सखरना, यानी हमने मुसखर कर दिया जो ऊपर आया था ना, तो वही सखरना जो है उसका अतफ यहां सुलेमान के लिए भी हो रहा है, ऊपर से यहां तक, ठीक है, कि वसखरना लिसुलेमान रीहा, ठीक है ना, यानी तफसीर इसकी बनेगी कि हमने मुसखर कर दिया सुलेमान के लिए, लिसुलेमान, सुलेमान के लिए अर रीहा, हवा को, यानी जो फिजा में हवा चलती है उस हवा को हमने मुसखर कर दिया सुलेमान के लिए, आसिफतन, जोर से चलने वाली हवा, तजरी भी अमरी ही, जो चलती थी उसके हुक्म से, किसके हुक्म से, सुलेमान के हुक्म से, ठीक है, यानी सुलेमान अलैहिस्सलाम हवा को हुक्म देते थे और वो उनके हुक्म पे चलती थी, कहाँ जाना है, कैसे जाना है, तजरी भी अमरी ही इलल अर्दी, जमीन की तरफ, उस जमीन की तरफ, अल्लती बारकना फीहा, जिसके अंदर हमने बरकतें डाल दी, जिस जमीन में हमने बरकतें डाल दी, बरकतें डालने वाली जमीन, पीछे हमने पढ़ा था आखिरी चीज क्या थी, कि हमने इब्राहिम अलैहिस्सलाम और लूत अलैहिस्सलाम को निजात दे दी, इलल अर्दिल लती बारकना फीहा लिल आलमीन, वनजैनाहु वलूतन इलल अर्दिल लती बारकना फीहा लिल आलमीन, ठीक है ना, इब्राहिम अलैहिस्सलाम और लूत अलैहिस्सलाम को अल्लाह ताला ने इराक की सरजमीन से निजात दे करके शाम की सरजमीन की तरफ ले गए, जहां पे हमने बरकत डाली हुई थी तमाम आलमीन के लिए, ठीक है। तो आयत नंबर 71 के अंदर ये इस जमीन का तस्करा हम पहले पढ़ चुके हैं, तो यहां पर इलल अर्दिल लती बारकना फीहा, इस उस जमीन की तरफ जिसके अंदर हमने बरकतें डाली हुई थी, यानी शाम की सरजमीन, क्योंकि ये भी वहीं पर रहते थे, वकुन्ना बिकुल शैइन आलिमीन, और हमको हर शय की खबर है, यानी हम इल्म रखने वाले हैं, आलिम हैं, हम इल्म रखने वाले हैं हर चीज का, कुन्ना बिकुल शैइन आलिमीन, वमिन शयातीनी, और शयातीन में से, मिन का तर्जुमा से करते हैं, और शयातीन में से, मैं यगूसून लहू, ऐसे भी थे जो के, मन का तर्जुमा ऐसे, यानी बा मुहावरा उर्दू के अंदर कैसे करेंगे, ऐसे भी थे जो, और शयातीन में से ऐसे भी थे जो, यगूसून लहू, गौता लगाते थे उसके लिए, यानी सुलेमान के लिए समंदरों में गौता लगाते थे, समंदरों में डाइव करते थे, وَيَعْمَلُونَ عَمَلًا دُونَ ذَلِكَ, اور وہ عمل کرتے تھے, عمل کرنا ان کے علاوہ بھی, یعنی صرف غوطے نہیں لگاتے تھے سمندر کے اندر, بلکہ اور بھی کام کیا کرتے تھے سلمان علیہ السلام کے لیے, یہ شیاطین. اب یہ شیاطین کیا چیز ہوتی ہے آگے پڑھیں گے انشاءاللہ. وَكُنَّا لَهُمْ حَافِظِينَ, اور ہم لَهُمْ ان کے لیے تھے, یعنی उनके लिए हिफाजत करने वाले थे, शयातीन की हिफाजत करते थे अल्लाह ताला, नहीं, शयातीन की हिफाजत करना सयाम मुराद नहीं है, बल्कि हम शयातीन को जो है ना वो कंट्रोल करते थे, थाम करके रखते थे, ठीक है, तो तर्जुमे में किसी को कोई सवाल हो, पूरा एक दफा बा मुहावरा भी तो थोड़ा सा तोड़ तोड़ करके, थोड़ा सा लफ्जी तर्जुमा भी हो गया, थोड़ा सा बा मुहावरा भी हो गया, एक दफा हम बा मुहावरा पढ़ लेते हैं और फिर खुलासे तफसीर के अंदर एक बार फिर तर्जुमा आ जाता है, तो उम्मीद है कि फिर इससे थोड़ा सा और क्लियर हो जाएगा. तो फरमाते हैं कि और दाऊद और सुलेमान को जब लगे वो फसल करने, यानी फैसला करने, खेती का झगड़ा, जब रोंद गई उसको रात में एक कौम की बकरियां, اور سامنے تھا ہمارے ان کا فیصلہ، یعنی ہم دیکھ رہے تھے ان کے اس فیصلہ کرنے والے عمل کو. ففہمناہ سلیمان، اور ہم نے سمجھ عطا فرما دی، سمجھا دیا ہم نے وہ فیصلہ سلیمان کو، یعنی ہم نے دل میں ڈالا سلیمان کے کہ یہ والا فیصلہ تم نے کرنا ہے. وکلن آتینا حکم وعلما، اور دونوں کو ہم نے دیا تھا حکم اور سمجھ، حکمت اور سمجھ. وسخرنا مع داؤد الجبال یسبحن والطیر، اور تابع کیے ہم نے داؤد کے ساتھ پہاڑ، تسبیح پڑھا کرتے تھے اور اڑتے جانور، یعنی تابع کیے ہم نے داؤد کے ساتھ اڑتے ہوئے جانور بھی. تو یہ سب کیا کیا کرتے تھے؟ تسبیح کیا کرتے تھے داؤد علیہ السلام کے ساتھ. وکنا فاعلین، اور یہ سب کچھ ہم نے کیا، یعنی اس کلام کے جو صاحب رب العزت، صاحب کلام اللہ رب العزت ہیں، وہ فرما رہے ہیں کہ ہم نے کیا یہ سب کچھ. وعلمناہ صنعۃ لبوس لکم لتحصنکم من بأسکم، اور اس کو سکھلایا ہم نے بنانا ایک تمہارا لباس کہ بچاؤ ہو تم کو تمہاری لڑائی میں، یعنی بیسیکلی آرمری، جس کو آرمر جس کو کہتے ہیں، کیونکہ لڑائی کے اندر زرہ بھی جس کو کہتے ہیں، بکتر، زرہ بکتر، تو یہ لباس بنانا ہم نے اس کو سکھایا. فہل انتم شاکرون، سو کچھ تم شکر کرتے ہو. ولسلیمان ریحا عاصفتا تجری بامرہ الی الارض التی بارکنا فیہا، اور سلیمان کے تابع کی ہوا زور سے چلنے والی کہ چلتی اس کے حکم سے اس زمین کی طرف جہاں برکت دی ہے ہم نے. وکنا بکل شیئن عالمین، اور ہم کو سب چیز کی خبر ہے. ومن الشیاطین من یغوصون له ویعملون عملا دون ذلك، اور تابع کیے کتنے شیطان جو غوطہ لگاتے اس کے واسطے اور بہت سے کام بناتے اس کے سوائے، اس کے سوائے یعنی اس کے علاوہ، غوطہ لگانے کے علاوہ اور بھی بہت سارے کام بناتے تھے وہ شیاطین جو کہ ہم نے ان کے تابع کر دیے تھے. وَكُنَّا لَهُمْ حَافِظِينَ، اور ہم نے ان کو تھام رکھا تھا. ٹھیک ہے، ابھی بھی کوئی سوال اگر ذہن میں ہو تو آپ پوچھ لیجئے. خلاصے تفسیر میں فرماتے ہیں کہ اور داؤد اور سلیمان علیہ السلام کے قصے کا تذکرہ کیجئے. ٹھیک ہے، یعنی اللہ تعالیٰ قرآن مجید میں یہ واقعات بیان کرتے ہیں، اور نبی علیہ السلام کو بیسیکلی مقصد یہ بیان کرنے کا کیا ہوتا ہے کہ ایک تو نبی علیہ السلام کے دل کو مضبوط کرے. ٹھیک ہے، ثبتنا بہی فؤادک، کہ ان یہ جو ہم نے واقعات بیان کیے قرآن مجید میں، اللہ تعالیٰ خود فرماتے ہیں کہ تاکہ ہم آپ کے قلب کو جو ہے نا ان سے مضبوط کریں، کہ دیکھیں یہ حالات جو پیش آ رہے ہیں یہ پہلی دفعہ ایسا نہیں ہے کہ آپ ہی کے اوپر پیش آ رہے ہیں، بلکہ آپ سے پچھلے جتنے بھی انبیاء گزرے ہیں ان سب کے اوپر، ان کے اپنے دور کے حساب سے ان کے اوپر بھی یہ مشکل واقعات پیش آئے ہیں. ٹھیک ہے، تو یو آر ناٹ دی اونلی ون اینڈ یو آر ناٹ دی فرسٹ ون گوئنگ تھرو دیز آزمائشات. ٹھیک ہے، تو اللہ تعالیٰ پھر ایک تو اس وجہ سے، اور دوسری وجہ کیا کہ اپنی امت کو بتائیں. ٹھیک ہے، تو اسی وجہ سے حضرت نے یہاں پہ تفسیراً لکھا کہ تاکہ کا تذکرہ کیجئے، جبکہ دونوں حضرات کسی کھیت کے بارے میں جس میں غلہ تھا یا انگور کے درخت تھے. قذا فی الدر المنثور، یعنی در المنثور کتاب کے اندر یہ لکھا ہوا ہے کہ یا تو یہاں پہ اناج وغیرہ، گندم، دالیں، چاول وغیرہ کچھ کاشت ہوا ہوا تھا، یا یہ کہ یہاں پر فروٹس کاشت ہوئے ہوئے تھے، اور اس علاقے میں جو سب سے زیادہ پاپولر فروٹ ہے وہ انگور. تو جب وہ کسی کھیتی کے بارے میں جس میں غلہ تھا یا انگور کے درخت تھے فیصلہ کرنے لگے، جبکہ اس کھیت میں کچھ لوگوں کی بکریاں رات کے وقت جا پڑیں اور اس کو چر گئیں، یعنی گھس گئیں اور اس کھیت کو چر گئیں، اور ہم اس فیصلے کو جو مقدمہ والے لوگوں کے متعلق ہوا تھا دیکھ رہے تھے. سو ہم نے اس فیصلے کی آسان صورت کی سمجھ سلیمان کو دے دی. یعنی فیصلہ تو داؤد علیہ السلام نے بھی کیا تھا، لیکن اس کی جو آسان صورت تھی نا فیصلے کی، وہ ہم نے سلیمان کے دل میں ڈالی، اور یوں ہم نے دونوں ہی کو حکمت اور علم عطا فرمایا تھا. یعنی داؤد علیہ السلام کا فیصلہ بھی خلاف شرع نہیں تھا، یعنی ایسا نہیں کہ داؤد علیہ السلام نے کوئی غلط فیصلہ دیا تھا، ناجائز فیصلہ دیا تھا نعوذ باللہ، نہیں، بلکہ انہوں نے بھی اللہ کے دیے ہوئے علم اور حکمت کے مطابق ہی فیصلہ دیا تھا. صورت مقدمے کی یہ تھی کہ جس قدر کھیت کا نقصان ہوا تھا اس کی لاگت بکریوں کی قیمت کے برابر تھی. یعنی ان لوگوں نے کسی طریقے سے اسیسمنٹ کری ہوگی کہ جی جتنا کھیت کا نقصان ہوا ہے تو وہ کتنا بنتا ہے، کتنے جیسے دینار کتنے درہم بنتا ہے، اور بکریوں کی جو کل قیمت بنتی تھی تو اس کی بھی اسیسمنٹ کری تو پتا چلا کہ بکریوں کی کل قیمت واز ایکول ٹو دا لاس. ٹھیک ہے، جو کہ کھیت کے اندر اناج کی قیمت تھی دونوں برابر تھے. داؤد علیہ السلام نے زمان میں کھیت والے کو وہ بکریاں دلوا دی، اور اصل قانون شرعی کا یہی مقتضا تھا، قانون شرعی کا یہی مقتضا تھا جس میں مدعی یا مدعا علیہ کی رضا کی شرط نہیں، مگر چونکہ اس میں بکری والوں کا بالکل ہی نقصان ہوتا تھا اس لیے سلیمان علیہ السلام نے بطور مصالحت کے جو کہ موقوف تھی جانبین کی رضامندی پر یہ صورت جس میں دونوں کی سہولت اور رعایت تھی تجویز فرمائی. کہ داؤد علیہ السلام نے زمان میں نا، یعنی اس کے جو بدلے میں کھیت والے کو وہ بکریاں دلوا دیں کہ جی ان بکریوں نے تمہارے کھیت کا نقصان کیا ہے تو بکریاں جو ہے نا وہ ساری کی ساری تم لے لو، اور اصل قانون شرعی کا یہی مقتضا تھا. یعنی شریعت کے اندر ایسے ہی ہوتا ہے کہ بھائی جس نے زندہ نقصان کیا ہے تو وہ نقصان کو آپ پورا کریں. اب بکریوں والے کے پاس اور کچھ نہیں ہوگا تو انہوں نے فرمایا کہ جی بکریاں اٹھا کر کے تم ان کو دے دو، کھیت والے کو دے دو، جس میں مدعی یا مدعا علیہ کی رضا کی شرط نہیں ہے. یعنی یہ نہیں ہے کہ جی بکری والا راضی ہوگا تب قاضی کا فیصلہ یعنی انفورس ہوگا. قاضی کے پاس تو اللہ تعالیٰ نے اتھارٹی دی ہوتی ہے، اس کے پاس تو پولیس فورس بھی ہوتی ہے، وہ تو اپنے فیصلے کو انفورس کروا سکتا ہے نا. یہ کوئی تھوڑی کہ مجرم یا جس سے کوئی غلطی ہو گئی، جس سے کوئی بھول چوک ہو گئی، وہ راضی ہوگا تو پھر فیصلہ کیا جائے گا. نہیں، یہ تو قاضی کے فیصلے کے اوپر منحصر ہے. ٹھیک ہے، تو یہی فرما رہے ہیں کہ مدعی یا مدعا علیہ، یعنی جس نے دعویٰ کیا ہے اس کو مدعی کہتے ہیں، اور مدعا علیہ جس کے اوپر دعویٰ کیا گیا ہے. تو ان دونوں کی رضا کی کوئی ضرورت نہیں ہے کہ ابھی مجھے میں اپنی بکریاں نہیں دیتا، یا دوسرا کہے کہ نہیں مجھے بکریاں نہیں چاہیے. بھائی قاضی نے کہہ دیا کہ بکریاں تمہیں تم سے لے کر کے تم کو دے دیں گے تو بس تمہاری رضا کی ضرورت نہیں ہے. مگر چونکہ اس میں بکری والوں کا بالکل ہی نقصان ہوتا تھا، کہ بکری والے تو پھر سارے کے سارے گئے نا، ان کے پاس تو کچھ بھی نہیں بچا. ان کی جو کمائی کی شکل تھی بکریاں، بکریوں کا دودھ دھوتے ہوں گے، پھر اس کے بعد پھر وہ یعنی دوہتے ہوں گے اور اس دودھ کو جو ہے وہ بیچتے ہوں گے. ٹھیک ہے، تو ان کا تو کمائی کا سارا سلسلہ ہی ختم ہو جائے گا. بکریوں کو اٹھا کر کے آپ نے کھیت والے کو دے دیا کہ ان کے دودھ وغیرہ سے ہی اپنا گزارا کریں، اور بکری والوں کو وہ کھیت سپرد کیا جائے. اچھا سوری، تو چونکہ اس میں بکری والوں کا بالکل ہی نقصان ہوتا تھا اس لیے سلیمان علیہ السلام نے بطور مصالحت کے جو کہ موقوف تھی جانبین کی رضامندی پر یہ صورت جس میں دونوں کی سہولت اور رعایت تھی تجویز فرمائی. ٹھیک ہے، یعنی سلیمان علیہ السلام نے جو ہے نا وہ اس طریقے سے فیصلہ کرنے کے بعد کی بجائے کیا کیا، انہوں نے حکم جاری نہیں کیا. سلیمان علیہ السلام نے حکم جاری نہیں کیا، ٹھیک ہے، بلکہ سلیمان علیہ السلام نے مصالحت کروائی ان دونوں کے درمیان. ٹھیک ہے نا، ہمارے ایک دوست ہیں تو ان کا جو ہے وہ کچھ لیگل ایشو بن گیا کسی کے ساتھ. ٹھیک ہے، تو وہ نا کورٹ میں گئے نا، وکیل کے پاس گئے، تو وکیل نے بتایا کہ کورٹ میں جب ہم اپنا مقدمہ دائر کریں گے نا تو پہلے جو ہے نا ہمارا مقدمہ فرینڈلی کورٹ میں لے کر کے جائیں گے. فرینڈلی کورٹ، یہ فرینڈلی کورٹ کیا چیز ہوتی ہے بھائی؟ ہم نے بھی پوچھا ان سے یہ کیا چیز ہوتی ہے فرینڈلی کورٹ. انہوں نے بتایا کہ فرینڈلی کورٹ جو ہے نا وہ کورٹ ہوتا ہے کہ جہاں پر دونوں فریقین کو بلایا جاتا ہے اور ان کے درمیان مصالحت کی کوئی صورت نکالی جاتی ہے، جس کو کہتے ہیں نا ہمارے یہاں پاکستان میں کہتے ہیں مک مکا کر لینا. ٹھیک ہے، مک مکا کے بھائی آپ اس پہ راضی ہو جائیں، آپ اس پہ راضی ہو جائیں، آپ فلانی چیز چھوڑ دیں، آپ فلانی چیز چھوڑ دیں، مل بیٹھ کر کے معاملہ طے کر لیتے ہیں. رائٹ، تو بات ادھر ہی ختم ہو جائے گی. ٹھیک ہے، आगे जाने की जरूरत नहीं पड़ेगी, इसको बाकायदा जो है वो यानी लीगल कोर्ट में ले जाने की जरूरत नहीं पड़ेगी। ठीक है, तो गोया के सुलेमान अलैहिस्सलाम ने जो है ना इस मसले को फ्रेंडली कोर्ट के अंदर सॉल्व किया। ठीक है ना, फ्रेंडली कोर्ट में सॉल्व करने के लिए दोनों की रजामंदी होती है, ये राजी हो जाए वो राजी हो जाए, ये छोड़ने पर राजी हो जाए वो देने पर राजी हो जाए। ठीक है ना, मुसालेहत। ठीक है, अब अगर मुसालेहत में राजी नहीं होते कि नहीं जी मैं राजी नहीं होता, तब जो है ना फिर नेक्स्ट कोर्ट में जाते हैं जो कि असल कोर्ट होता है, वहां पर तो जी सारे के सारे शवाहद दिए जाएंगे, गवाहियां दी जाएंगी, सारी चीजों को देखा जाएगा और उसके बाद जो है ना काजी का फैसला आ जाएगा। अब उस फैसले के ऊपर किसी के रजामंदी की जरूरत नहीं है कि जी मुद्दई राजी है या मुद्दा अलै राजी है तब फैसला माना जाएगा वरना नहीं माना जाएगा। नहीं जी, फ्रेंडली कोर्ट नहीं है ये तो अनफ्रेंडली कोर्ट है अब। ठीक है, तो सुलेमान अलैहिस्सलाम ने फ्रेंडली कोर्ट के अंदर मुकमुका करवा दिया जैसे कि इसको कहें। ठीक है, अच्छा किसी ने यहाँ पे कोई मैसेज लिखा है उसको देख लेते हैं कि 81 में हैकल सुलेमानी जो सुलेमान अलैहिस्सलाम ने बनाई थी उसका जिक्र है, वो और अल अक्सा अलग है ना? अलग है ना, अच्छा, क्योंकि हैकल सुलेमानी तो पूरी डिस्ट्रॉय हो गई थी सेकेंड डिस्ट्रक्शन में, आयत नंबर 82 में। जी हैकल सुलेमानी जो है ना वो डिस्ट्रॉय हो गई थी। जी सही फरमाया आपने, बहुत दफा जो है वो वहां पर हमला किया है बाहर के बादशाहों ने, जिसमें बुख्त नसर एक बादशाह था और उसके अलावा और भी बादशाह थे, उन्होंने हमला किया और हैकल सुलेमानी जो सुलेमान अलैहिस्सलाम ने बनाई थी वो पूरी की पूरी जो है ना वो खत्म कर दी। ठीक है, अब जो है ना ये लोग जो हैकल सुलेमानी तलाश कर रहे हैं ना, तो ये हैकल सुलेमानी कहीं है नहीं, लेकिन ये बहाना बना करके जैसे इंडिया में नहीं चल रहा है कि मस्जिद के नीचे जो असल में तो मंदिर था, वो मंदिर वंदर कोई नहीं था, वो अपनी तरफ से मंदिर बनाने की कोशिश कर रहे हैं असल में, उसी तरह वहां पर भी वो हैकल सुलेमानी टेम्पल, सोलोमन टेम्पल जिसको उर्दू में ट्रांसलेट करें तो मंदिर ही बनता है मंदिर। ठीक है, तो वो उसी तरीके से वो मंदिर के चक्कर में है। हाल तो तो ये जानिबैन की रजामंदी पर ये सूरत जिसमें दोनों की सहूलत और रियायत थी तजवीज फरमाई कि चंद रोज के लिए बकरियां तो खेत वालों को दे दी जाए कि उनके दूध वगैरह से ये अपना गुजारा करें, और बकरी वालों को वो खेत सुपुर्द कर दिया जाए कि उसकी खिदमत आप पाशी वगैरह से करें। जब खेत पहली हालत पर आ जाए खेत और बकरियां अपने अपने मालिकों को दे दी जाए। ठीक है ना, सही हो, तो बगैर किसी का नुकसान किए हुए, हाँ थोड़ी सी मेहनत करनी पड़ेगी बकरी वालों को कि भाई उन्होंने अपने बकरियों का क्यों नहीं ख्याल रखा, दूसरे के खेत में जाकर के जो है वो चर गई पूरे के पूरे खेत को, तो आप अब आप मेहनत करें यहाँ पर, काश्तकारी करें, बीज बोएं, पानी वानी का इंतजाम करें और इस खेत को वापस उसी सूरत के ऊपर लेकर के आए जिस सूरत में आपके बकरियों ने उसको बिगाड़ा था। कजा फिद दुर्र मंसूर अन मर्रा मुर्रा व इब्न मसूद व मसरूक व इब्न अब्बास व मुजाहिद व कतादा व ज़ुहरी रहिमहुल्लाहु अलैहिम अजमईन। तो इनकी इन हजरात ने जो ये वाक़ बयान फरमाया तो वो किताब दुर्र मंसूर के अंदर सब का सब नकल किया हुआ है और वहां से हजरत ने यहाँ पर इस वाक़े को नकल कर दिया। ठीक है, तो हजरात कौन से हैं? मुर्रा इब्न मसूद, मसरूक इब्न अब्बास रज़ी अल्लाह तआला अन्हु और मुजाहिद और कतादा व ज़ुहरी रहमतुल्लाह अलैह। तो इन हजरात से ये वाक़या मनकूल है। ज़ाहिर है इन हजरात तक ये वाक़या कैसे पहुंचा है, ये अंडरस्टूड बात है कि ये वाक़या या तो नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ुबानी पहुंचा इन हजरात तक तो इन्होंने आगे फिर बयान किया, या ये कि ये वाक़या जो है वो बनी इसराइल के किसी के उलमा की ज़ुबानी इन्होंने ये वाक़यात सुने। बस इससे मालूम हो गया कि दोनों फैसलों में कोई तआरुज़ नहीं कि एक की सेहत दूसरे की अदम सेहत को मुक्तजी हो। यानी सुलेमान अलैहिस्सलाम का वाकया सही माना जाए इसका मतलब ये नहीं है कि दाऊद अलैहिस्सलाम के फैसले को जो है वो गलत माना जाए, या दाऊद अलैहिस्सलाम के फैसले को सही माना जाए तो इसका मतलब ये नहीं है कि सुलेमान अलैहिस्सलाम के फैसले को गलत माना जाए। नहीं, दोनों ने इल्म और हिकमत के मुताबिक फैसले किए। ठीक है, दोनों में इखलास था। ठीक है ना भाई, अल्लाह के नबी थे दोनों के दोनों, तो इखलास में तो कोई शक ही नहीं हो सकता दोनों के, तो इल्म भी था इखलास भी था। ये दोनों चीजें जब होती है ना तो फिर जो फैसला किया जाता है ऐसे फैसले को इज्तिहाद किया जाता है। कहा जाता है इज्तिहाद, ठीक है, नेकनीयती हो और सही इल्म हो, ठीक। तो ऐसा शख्स जो होता है ना, वो जब किसी चीज किसी भी मामले में फैसला करता है, ठीक है, यानी किसी भी मामले से मुराद ये नहीं कि इल्म तो उसके पास था मेडिकल साइंस का और फैसला वो कर रहा है इंजीनियरिंग के बारे में, तो उसका फैसला जो है वो इज्तिहाद कहलाएगा, नहीं। किसी भी मामले से मुराद ये है कि मेडिकल साइंस का इल्म है ना इसके पास, और इसके अंदर जो है वो खैरख्वाही की नीयत भी है कि हाँ भी मैंने सही फैसला करना है ताकि लोगों को फायदा हो, है ना, अल्लाह की रजा के लिए मैंने फैसला करना है, ठीक है, ताकि अल्लाह के बंदों का फायदा हो, तो नीयत भी इसकी सही है और मेडिकल साइंस का इल्म भी इसके पास मौजूद है। तो अब ये मेडिकल साइंस के अंदर किसी भी मामले में फैसला करेगा तो उसके फैसले को इज्तिहाद कहा जाएगा, ठीक है। तो जिस फील्ड का इल्म है उस फील्ड में इखलास के साथ फैसले करने को इज्तिहाद कहा जाता है, ठीक है। ये नहीं कि इल्म जो है वो एक फील्ड का है, फैसला जो है वो किसी दूसरी फील्ड के अंदर कर रहा है तो उसको इज्तिहाद कहा जाएगा, नहीं, उसको इज्तिहाद नहीं कहा जाएगा। तो यहां पर इन दोनों हजरात के पास शरीयत का इल्म था और अल्लाह ताला ने इनको हिकमत भी दी हुई थी, ठीक है ना, और इखलास के भी पैकर थे, तो दोनों का फैसला इज्तिहाद था। अब दोनों तरफ से जब इज्तिहाद हो जाता है तो फिर ये मुमकिन है कि अगर दोनों इज्तिहाद सेम ना हो, यानी दोनों एक ही नतीजे पर ना निकले, ना पहुंचे हो, तो एक को जो है वो प्रेफर कर लिया जाए, तरजीह दे दी जाए, और दूसरे को जो है वो प्रेफर ना किया जाए, मरजूह करार दे दिया जाए दूसरे को। तो ये कोई मसला नहीं है, ये तो हमेशा से होता रहा है। सुलेमान अलैहिस्सलाम और दाऊद अलैहिस्सलाम का जमाना कितने हजारों साल पहले का था, उस वक्त भी ये होता था, सहाबाए कराम के दरमियान भी ये होता था, और आज के मौलानाओं के दरमियान भी ये होता है ना। तो ये तो इज्तिहाद जब उस जमाने से चल रहा है आज तक चलता रहेगा, बल्कि क़यामत तक चलता रहेगा, जब तक ईमान वाले दुनिया के अंदर है उस वक्त तक ये सिलसिला चलता रहेगा। नथिंग रॉन्ग विद इट, कोई मसला नहीं है इसके साथ, ठीक है। तो फरमाया कि एक की सेहत दूसरे की अदम सेहत को मुक्तज़ी हो, कोई जरूरी नहीं। इसलिए कुल्लन आतैना हुक्मन व इल्मन बढ़ा दिया गया, यानी अल्लाह ताला ने ये जुमला बढ़ा करके जो है ना फरमा दिया कि जी दोनों के पास इल्म भी था और हिकमत भी थी। और यहां तक तो करामत आम्मा का जिक्र था जो दोनों हजरात में मुश्तरक थी। करामत आम्मा ये वो करामतें नहीं जो कि हम करामतें कहते हैं ना, हवा पे और हवा में उड़ना, पानी पे चलना, यहाँ पे उस करामत का जिक्र नहीं हो रहा, बल्कि इज्जत जो कि इन दोनों को अल्लाह ताला ने एक अमूमी इज्जत दी थी, करम इज्जत, जैसे करीम कहते हैं इज्जत वाले को, ठीक है। तो ये तो अमूमी करामत थी, इल्म भी था इन दोनों के पास, हिकमत भी थी दोनों के पास, ठीक है। अब आगे दोनों हजरात की खास खास करामतों का बयान है, ठीक है ना, यानी जो कुछ इज्जत वाले मामले अल्लाह ताला ने दाऊद अलैहिस्सलाम को दिए थे उनका बयान है, फिर उसके बाद जो इज्जत वाले मामले अल्लाह ताला ने सुलेमान अलैहिस्सलाम के साथ किए थे उनका बयान है। तो ये खास खास बयान अब शुरू हो रहा है दोनों का। हमने दाऊद अलैहिस्सलाम के साथ ताबे कर दिया था पहाड़ों को कि उनकी तस्बीह के साथ वो भी तस्बीह किया करते थे, पहाड़ तस्बीह किया करते थे, और इसी तरह परिंदों को भी, जैसे कि सूरह सबा में है या जिबालू अव्वबी माहू वत्तायर, कि ए पहाड़ इसके साथ जो है ना वो, यानी अव्वबी का मैं देख नहीं सका, मुझे याद नहीं है, पढ़ाया था पहले तो ज़ाहिर है उसका तर्जुमा, लेकिन इस वक्त अव्वबी का क्या है, अव्वबी अगर किसी का जहन में उसका तर्जुमा, बेसिकली वही तस्बीह करते थे, ठीक है, तो तो इसके साथ यानी माहू इसके साथ जो है ना वो गोया के तस्बीह करो, और परिंदों को भी या तैरा इनके साथ तस्बीह करो, ठीक है। तो सूरह सबा के अंदर भी इन दोनों का तस्किरा है और दूसरे गोया के साथ, और कोई इस बात पर ताज्जुब ना करे क्योंकि इन कामों के करने वाले हम थे, ठीक है ना, यानी हमारे लिए जो जिन्होंने पहाड़ को बनाया है, जिन्होंने परिंदों को बनाया है, ठीक है ना, अब हमारी मखलूक है तो भाई अगर हमने उसको तस्बीह करना सिखाया तो किसी को क्या मसला है इसके अंदर, ठीक है, हम करने वाले थे सारे काम, और हमारी कुदरत का अजीम होना जाहिर है, फिर इन मुइजजात में ताज्जुब भी क्या है। अल्लाह ताला ने जो फरमा दिया ना कि जी हम ही थे, بار بار دہراؤ یا کورس میں پڑھو ان کے ساتھ دہراؤ. جزاکم اللہ خیر. کسی نے اویبی کا ترجمہ ادھر یعنی تفہیم لکھ دی ہے کہ اویبی کا مطلب تھا کہ بار بار دہراؤ, ٹھیک ہے, جیسے کہ کسی سانگ کو, کسی گانے کو جو ہے بار بار اس کے اندر چیزیں پڑھی جاتی ہیں نا, تو اور کورس کے اندر پڑھنا, ٹھیک ہے نا, یعنی ایک رائم کے ساتھ, ایک کورس کے ساتھ پڑھنا, اویبی کا یہ مطلب تھا. اور کوئی اس بات پر تعجب نہ کرے کیونکہ ان کاموں کے کرنے والے ہم تھے, اور ہماری قدرت کا عظیم ہونا ظاہر ہے, پھر ان معجزات میں تعجب کیا ہے. اور ہم نے ان کو زرہ بنانے کی صنعت تم لوگوں کے نفع کے واسطے سکھائی, ٹھیک ہے, یعنی وہ صنعت لبوسن, تو زرہ بنانے کی صنعت. اور ہم نے اچھا تاکہ وہ زرہ تم کو لڑائی میں ایک دوسرے کی زد سے بچائے, ایک دوسرے کے ٹارگٹ پہ آنے سے بچائے. اور اس نفع عظیم کا مقتضی یہ ہے کہ تم شکر کرو, ٹھیک ہے نا, یہ ساری نعمتیں اللہ تعالیٰ کی طرف سے جو ہیں کیوں دی گئیں, تمہیں شکر کرنے کے لیے دی گئی نا. سو تم اس نعمت کا شکر کرو گے بھی یا نہیں, اور ہم یعنی کرو گے بھی یا نہیں کرو گے, ایسے اس طرح سے کہتے ہیں نا اردو میں بھی, ہم کرو گے بھی نعمت کے, نعمت کا شکر کہ نہیں کرو گے, اس طرح سے اللہ تعالیٰ فرما رہے ہیں یہ فہل انتم شاکرون, کیا تم شکر کرو گے اس کا کہ نہیں کرو گے. تو اچھا, اور ہم نے سلیمان علیہ السلام کا تیز ہوا کو تابع بنا دیا تھا, ٹھیک ہے, ان کے لیے پہاڑ کو اور پرندوں کو ان کے ساتھ ساتھ تسبیح کرنے کے لیے تابع بنا دیا تھا, اور ان کو جو ہے وہ ان کے لیے کیا تابع کیا, ہوا کو تابع, تیز ہوا کو تابع کر دیا کہ وہ ان کے حکم سے اس سرزمین کی طرف کو چلتی جس میں ہم نے برکت رکھی ہے. مراد ملک شام ہے جو ان کا مسکن تھا, یعنی وہ رہتے ہی ملک شام کے اندر تھے تو وہاں کی ہی ہوا ان کے تابع تھی. قضا فی الدر عن السدی و یدل علیہ امارت بیت المقدس, یعنی جب ملک شام سے کہیں چلے جاتے اور پھر آتے تو یہ آنا اور اسی طرح جانا بھی ہوا کے ذریعے سے ہوتا تھا. باقی معروف و مسائل کے اندر اس کی اور تفصیل آ رہی ہے. ملک شام سے جب یعنی اپنے دارالحکومت سے جب کہیں جاتے تھے تو وہ بھی ہوا کے رخ پہ بیٹھ کر کے جاتے تھے, اور واپس آتے تھے تو بھی ہوا جو ان کو لے کر کے آتے تھے. یعنی ایسا نہیں ہوتا تھا کہ چل کے جاتے تھے اور واپس جو ہے نا وہ ہوا پہ آ جاتے تھے, یا ہوا پہ جاتے تھے اور واپسی کے لیے وہ ہوا جو تھی نا وہ ون ڈائریکشنل ہوا تھی, واپسی پہ ہوا نہیں چلتی تھی, نہیں, بلکہ ان کے دونوں کام ہوا جو ہے کرتے تھے, جانے کا بھی اور لانے کا بھی, پک اینڈ ڈراپ سروس پوری کی پوری موجود. تو اسی طرح جانا بھی ہوا کے ذریعے سے ہوتا تھا, جیسا دور منصور میں بروایت و تصحیح حاکم حضرت عباس سے اس کی کیفیت مروی ہے کہ سلیمان علیہ السلام مع اعیان ملک کے کرسیوں پر بیٹھ جاتے, یعنی ملک کے جو 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 ان کے ہیلپرز تھے, یعنی درباری جن کو کہتے ہیں, منسٹرز اور بیوروکریٹس, یہ سارے کے سارے جو لوگ تھے نا ان کے ساتھ ملک چلانے والے, ٹھیک ہے, تو وہ سارے کے سارے کرسیوں پر بیٹھ جاتے تھے اور پھر ہوا کو بلا کر حکم دیتے, وہ سب کو اٹھا کر تھوڑی دیر میں ایک ایک ماہ کی مسافت قطع کرتی, یعنی اتنا تیزی سے ان کو سفر کراتی تھی کہ اس زمانے میں اگر کوئی گھوڑوں پہ سفر کر رہا ہوتا نا تو اس کو ایک مہینے کا وقت لگتا اتنا سفر کرنے میں, جتنا کہ ان کو تھوڑی سی دیر کے اندر ہوا پہنچا دیتی. اور ہم ہر چیز کو جانتے ہیں, ہمارے علم میں سلیمان کو یہ چیزیں دینے میں حکمت تھی, اس لیے عطا فرمائی. فلائنگ کارپٹ مت ہے یا ریالٹی؟ فلائنگ کارپٹ جو ہے وہ سلیمان علیہ السلام کے لیے ریالٹی تھی, اور اس کے بعد جو ہے نا یہ مت ہے, ٹھیک ہے, تو سلیمان علیہ السلام کے لیے یہ ریالٹی, اور یہ جو کارپٹ آپ نے لفظ استعمال کیا تو یہ تو چونکہ یعنی شوز کے اندر, فلموں کے اندر اور کارٹونز کے اندر کارپٹ بنا کر کے اڑن قالین, ٹھیک ہے, لیکن ان کا جو تھا نا یہ کارپٹ خالی نہیں تھی, یہ پورا کا پورا تھرون تھا. آگے آپ ہی رہے اس کا تذکرہ انشاءاللہ. ان کو ہوا محسوس نہیں ہوتی, بہت اچھا سوال کیا آپ نے, اس کا بھی اللہ تعالیٰ نے جواب دیا ہوا ہے آصفتاً کا لفظ استعمال کر کے, وہ انشاءاللہ معروف و مسائل تک پہنچ کے پڑھتے ہیں. تو فرماتے ہیں کہ ہر چیز کو جانتے ہیں, ہم ہر چیز کو جانتے ہیں, تو ہم نے جو ان کو یہ چیزیں دی تھی نا ये ऐसे ही रैंडमली नहीं दे रही थी, यानी कहते हैं ना कि जी बगैर सोचे समझे कोई काम कर दिया, बस ऐसे ही बस है मेरे पास इतना कुछ, जैसे किसी इंसान के पास जो है वो बिलियंस ऑफ डॉलर्स आ जाए, है ना, तो अब वो क्या कर सकता है इंसान, इंसान जो है वो क्या करेगा, 1,00,000 रुपए की गड्डी उठा करके जो है ना उसने इधर फेंक दी, और 2,00,000 की गड्डी उठा के उसने उधर फेंक दी, उसको दे दिया, उसको दे दिया, उसको दे दिया, है ना, पता नहीं है कि भाई क्यों दे रहा है, राइट, किसको दे रहा है, बस ऐसे ही रैंडमली उठा करके दे दिया, ठीक है ना, क्योंकि बहुत ज्यादा है ना आपके पास, बिलियंस ऑफ डॉलर्स है ना आपके पास, तो इस वजह से उठा उठा करके इधर उधर बांटते फिर रहे, है ना, कभी किसी जिसको जरूरत नहीं थी उसको भी दे दिया, और जो जिसको जरूरत थी उसको कम दे दिया, जिसको नहीं थी उसको ज्यादा दे दिया, राइट, ये गलतियां अल्लाह ताला नहीं फरमाते, ठीक है ना, अल्लाह ताला जो है वह हुआ सुबहाना हुआ ताला, वो तो पाक है सारी गलतियों से, इस किस्म की मिस्टेक से, इस किस्म की रैंडम नेचर से अल्लाह ताला पाक है और सबसे बुलंद है। तो अल्लाह ताला ने जो सुलेमान अलैहिस्सलाम को दिया इसलिए नहीं दिया कि इतना था मेरे पास खजाने में तो चलो मैंने इनको एवी में दे दिया, है ना, हमारे मतलब पंजाबी लोग बोलते हैं एवी में दे दिया, राइट, नहीं एवी में नहीं दे दिया, हिकमत के तहत दिया, क्यों, इसलिए कि अल्लाह रब्बुल इज्जत जो है ना ये अल हकीम है, राइट, द वाइजेस्ट ऑफ द वाइज, हिकमत वाले हैं। और एक मशहूर मकूला जो हमने अपने मशायख से सुना, आपको भी बार बार सुनाते रहते हैं, फ़िलुल हकीमी ला यखलू अनिल हिक्मा, जो हकीम होता है ना उसका कोई काम भी हिकमत के बगैर नहीं होता, ठीक, रैंडमली का मतलब होता है बिल्कुल बेकार में उठा करके कोई काम कर देना, और हिकमत का मतलब होता है सोच समझ करके बिल्कुल तकाजे के मुताबिक काम करना, ठीक है, तो सुलेमान अलैहिस्सलाम को जो हमने ये सारी चीजें दी थी ना तो इसमें हिकमत थी, इसलिए हमने उनको दिया था, ऐसे ही नहीं खामखा में उठा करके दे दिया था। और बाजे बाजे शैतान, अब आगे जो है वो शयातीन का तस्करा के तो मेरा शयातीन ही था ना, हाँ, मैं यकूसून में, यानी शयातीन से मुराद यहाँ पर जिन, लेकिन शयातीन का लफ्ज क्यों इस्तेमाल किया वो आगे तफसीर में आ रहा है, कि ऐसे थे कि सुलेमान अलैहिस्सलाम के लिए दरियाओं में गोते लगाते थे ताकि मोती निकाल कर उनके पास लाएं। अब यहाँ पर जो हजरत थानवी रहमतुल्लाह अलैह की तफसीर है ना, जो क्लासे तफसीर के अंदर है, तो उसमें दरियाओं का लफ्ज इस्तेमाल किया ना, तो इसका मतलब जरूरी नहीं है कि रिवर्स के अंदर गोते लगाते थे, जिसको आज जो है वो रिवर कहा जाता है, ठीक है, बल्कि दरिया का लफ्ज जो है ये ट्रेडिशनल उर्दू के अंदर, क्लासिकल उर्दू के अंदर ये हर किस्म के पानी के लिए इस्तेमाल होता है, तो चाहे इसके अंदर लेक्स हों, चाहे रिवर्स हों, चाहे पॉन्ड्स हों, चाहे ओशंस, ठीक है ना, तो एनी वाटर बॉडी, तो उसके अंदर ये गोते लगाते थे ताकि मोती निकाल कर उनके पास आए। अब दरियाओं में भी मोती होते हैं और ओशंस के अंदर भी मोती होते हैं, और वो और काम भी उसके अलावा सुलेमान अलैहिस्सलाम के लिए किया करते थे, और गो वो जिन बड़े सरकश और शरीर थे, ठीक है, क्योंकि आम जिन नहीं थे, यानी नेक जिन नहीं थे, बल्कि शयातीन का यहाँ पे जिक्र हो रहा है, ठीक है, वो शयातीन तो यानी बागी होते हैं, सरकश और शरीर होते हैं, लेकिन अल्लाह ताला ने ऐसे जिनों को भी सुलेमान अलैहिस्सलाम के ताबे कर दिया था, तो फिर ऐसे लोगों को ताबे करने के लिए तो फिर जरा हंटर और लाठी की जरूरत पड़ती है, ठीक है, तो फरमा दिया आखिर में कि उनके संभालने वाले ना हम थे, इसलिए वो चू नहीं कर सकते थे, ये नहीं कि हर वक्त सुलेमान अलैहिस्सलाम को जो है उनके पीछे पड़ना पड़ता था और जो है वो अपनी रिट इन्फोर्स करनी पड़ती थी, जैसे आजकल हुकूमत वाले कहते हैं ना, हुकूमत की रिट जो है ना वो इन्फोर्स की जाएगी, लोग हर वक्त कुछ ना कुछ गड़बड़ करते रहते हैं, तो सुलेमान अलैहिस्सलाम को ये सब नहीं करना पड़ता था, ठीक है, बल्कि अल्लाह ताला ने उन शयातीन का मामला कैसे हैंडल किया हुआ था, अल्लाह ताला ने अपने फरिश्तों को उनके पीछे लगाया हुआ था, ठीक है, कि काम करें तो इनको मत मारना, और अगर ना काम करें ना, अगर जरा इधर उधर निकलने की कोशिश करें तो आतिशी कोड़ों से इनको मारना, यानी मिसाइल से, है ना, फायर ब्रांडेड मिसाइल से इनको मारना, तो फरिश्ते ये काम किया करते थे कि शयातीन को जो है वो ऐसे थ्रेटन करके काम करवाते थे। मारिफ मसाइल फरमाते हैं कि سب سے پہلے تو وہ جو لفظ نفشہ کا استعمال ہوا تھا پہلی آیت کے اندر, اس نفشت فی غنم القوم, فرماتے ہیں کہ لفظ نفشہ کے معنی عربی لغت کے اعتبار سے یہ ہیں کہ رات کے وقت کوئی جانور کسی کے کھیت میں جا پڑے اور نقصان پہنچائے, تو خاص نفشہ کا جو لفظ ہے نا وہ اس معنی میں استعمال ہوتا ہے. جیسے جیسے عربی زبان کے اندر یہ جو کوئی چیز ہو گئی, ٹھیک ہے, تو اب ہو گئی جو ہے اس کے لیے یعنی کسی چیز کا ہونا, جیسے حیدرآباد میں کہتے ہیں ہونا, تو عربی زبان کے اندر اس کے لیے لفظ ہے کانا, ٹھیک ہے, کوئی چیز ہو گئی کانا, ٹھیک, لیکن صبح کے وقت ہو گئی اصبحا, ٹھیک ہے نا, شام کے وقت ہو گئی تو امسا, ٹھیک ہے, تو حالانکہ صبح کو بھی ہو گئی شام کو بھی ہو گئی, لیکن عربی زبان جو ہے نا یہ بڑی ایگزیکٹ زبان ہے, بڑی پریسائز زبان ہے, بڑی شارپنیس ہے اس کے اندر, ٹھیک ہے, کہ اس میں نا ایک ہی لفظ کے اندر جو ہے وہ ساری ڈیٹیل جو ہے وہ چھپی ہوئی ہوتی ہے, ٹھیک. تو اصبحا کا لفظ سن کر کے نا بندے کو پتا چل جائے گا سننے والے کو کہ یہ چیز جو ہو گئی تھی نا یہ کس وقت میں ہوئی تھی, صبح کے وقت میں ہوئی تھی یا شام کے وقت میں ہوئی تھی. تو شام کے وقت کے لیے اصبحا کا لفظ استعمال نہیں کریں گے بلکہ امسی کا لفظ استعمال کریں گے, امسا کا لفظ استعمال کریں گے. اسی طرح سے اور بھی بہت ساری, چلنا, تو چلنے کے لیے جو ہے وہ مشا یمشی کا لفظ استعمال ہوتا ہے, لیکن رات کے وقت چلنے کے لیے اسرا یسری, ٹھیک ہے, یعنی جیسے ہے نا الحمدللہ الذی اسرا بعبدہ لیلۃ, کہ تمام تعریفیں اس ذات کے لیے کہ جس نے کہ اپنے بندے کو رات کے وقت لے کر کے جو کیا, ٹھیک ہے نا, من المسجد الحرام الى المسجد الاقصى, مسجد حرام سے مسجد اقصى تک, اور مسجد اقصى پھر وہی برکتوں والی زمین, تو وہاں پہ بارکنا فیہا, جس کے اندر ہم نے برکتیں ڈالی گئی تھی. اللہ تعالیٰ کو بھی شام کے ساتھ جو ہے نا وہ خاص قسم کی محبت شام کے ساتھ بھی ہے, کہ جب ذکر کرتے ہیں شام کا بارکنا فیہا, اس کے اندر ہم نے برکتیں ڈالی, اور ابھی بھی ہم نے الارض التی بارکنا فیہا, بار بار بارکنا فیہا. تو شام والوں کے اوپر نا اللہ تعالیٰ کی خصوصی برکتیں بھی تھیں, اور اللہ تعالیٰ اپنی ان برکتوں کو بار بار شام والوں کو یاد بھی دلاتے ہیں, ٹھیک ہے, یاد بھی دلاتے ہیں, دیکھو یاد رکھو کہ میں نے تمہیں برکتیں دی ہیں. اور یاد رکھنے کا مطلب خالی یہ نہیں کہ بس sit on it, بلکہ شکر ادا کرو اس بات, میرے حکموں کی اطاعت کرو, نہیں کرو گے تو پھر تمہارے ساتھ وہ ہوگا جو کہ آج کل ہو رہا ہے. خیر, تو نفشت فی غنم القوم کا یہ تفسیر ہو گئی. آگے فرماتے ہیں کہ ففہمناہ سلیمان, تو ففہمناہ کی ضمیر, یعنی جو ہا کی ضمیر آخر میں لگی ہوئی ہے پروناؤن, ضمیر کو انگلش میں پروناؤنس کہتے ہیں, تو ففہمناہ کی ضمیر بظاہر مقدمہ اور اس کے فیصلے کی طرف راجع ہے, کہ ہم نے اس فیصلے اور اس مقدمے کی فہم دے دی. فرمانے کہ ایسا ہی لگتا ہے کہ کس چیز کی فہم دے دی, اس والے مقدمے اور فیصلے کی فہم دے دی سلیمان کو, ٹھیک ہے, یعنی کہ اوور آل سلیمان علیہ السلام جو تھے وہ داؤد علیہ السلام کے مقابلے میں زیادہ فہم والے تھے, ایسی بات یہاں پر نہیں ہو رہی, ٹھیک ہے, بلکہ اس معاملے کی, اس مقدمے کی فہم میں ان کو عطا فرما دی. اور معنی اس کے یہ ہے کہ جو فیصلہ اللہ کے نزدیک پسندیدہ تھا اللہ تعالیٰ نے وہ حضرت سلیمان علیہ السلام کو سمجھا دیا, ٹھیک ہے, اب باپ بیٹے والا معاملہ ہے, اللہ تعالیٰ کبھی ایسا کرتے ہیں, ٹھیک ہے, کبھی باپ کو جو ہے وہ بیٹے کے اوپر کسی معاملے میں فضیلت ہوتی ہے, کبھی کسی معاملے میں اللہ تعالیٰ بیٹے کو باپ کے اوپر فضیلت عطا فرما دیتے ہیں. اس مقدمے اور فیصلے کی صورت اوپر خلاصہ تفسیر میں آ چکی ہے, جس سے معلوم ہوتا ہے کہ حضرت داؤد علیہ السلام کا فیصلہ بھی از روئے قانون شرعی غلط نہیں تھا, قانون شرعی کے اعتبار سے ان کا بھی فیصلہ غلط نہیں تھا, مگر جو فیصلہ اللہ تعالیٰ نے سلیمان علیہ السلام کو سمجھایا اس میں فریقین کی رعایت اور مصلحت تھی, یعنی ان کی خیر خواہی زیادہ تھی اس کے اندر دونوں کی, اس لیے اللہ تعالیٰ کے نزدیک وہ پسندیدہ قرار دیا گیا، ٹھیک ہے نا، کیونکہ اللہ تعالیٰ کو جو ہے نا وہ اپنے بندوں کی خیر خواہی زیادہ پسند ہے، ٹھیک ہے نا. انصاف جو ہے، اللہ تعالیٰ انصاف کرنے والے تو ہیں، عادل تو ہیں، کسی نے کوئی غلطی کری اس کو اس کی سزا ملے گی، ٹھیک ہے نا. تو عدل و انصاف تو اللہ تعالیٰ کی خصوصیت ہے ہی، لیکن اللہ تعالیٰ کی جو پسند ہے نا وہ پسند ہے رحم، ٹھیک ہے نا، وہ پسند ہے آسانی، یعنی مصالحت، ٹھیک ہے نا، بھائی چارہ، ٹھیک ہے. تو بھائی چارہ اور مصالحت اور خیر خواہی، یہ ساری چیزیں جو ہے نا یہ اللہ تعالیٰ کو زیادہ پسند ہیں، ٹھیک ہے، عدل کے عدل سے زیادہ، ٹھیک ہے. یہ نہیں کہ نعوذ باللہ کہ اللہ تعالیٰ کو عدل پسند نہیں ہے بلکہ صرف خیر خواہی پسند ہے، نہیں، عدل پسند ہے اور خیر خواہی اور مفاہمت اس سے بھی زیادہ پسند ہے، ٹھیک ہے نا. یہ بات بڑی اہم ہے، یاد رکھنا بہت اہم ہے کہ اللہ تعالیٰ کو عدل پسند ہے، عدل و انصاف پسند ہے، اور خیر خواہی مفاہمت اس سے زیادہ پسند ہے، ٹھیک ہے. اس کا کیا مطلب ہوا؟ کون سی اس میں ہم نے آپ کو نئی بات بتائی؟ اس کا مطلب یہ ہے، ٹھیک ہے، یہ بات کہنے کا مطلب کیا ہے آپ سے پوچھیں، کہ عدل پسند ہے اور خیر خواہی و مفاہمت اس سے زیادہ پسند ہے. اس بات کے کہنے میں کسی کو کوئی گہرائی نظر آ رہی ہے تو اگر بتانے کی کوشش کریں کہ ایسا کیوں کہہ رہے ہیں. خیر خواہی یعنی احسان، خیر خواہی کا مطلب ہوتا ہے کسی کے لیے اچھا سوچنا، اس کا نفع سوچنا، اس کے لیے یعنی ویل وش ہے، ٹھیک ہے، یعنی اس آسانی کا معاملہ پیدا کرنا، ٹھیک ہے، اس سے معاشرہ صحیح رہے گا. اچھا، اللہ کو معاف کر دینا پسند ہے، درگزر کرنا، یعنی انصاف کرنا بھی اللہ تعالیٰ کے یہاں قابل قبول ہے، کسی نے غلطی کری ہے تو اس کو اس کی سزا مل جائے، ٹھیک ہے، لیکن معاف کر دینا جو ہے وہ زیادہ پسند ہے، ٹھیک ہے. اچھا چلیں، بڑا اچھا آپ نے جواب دیا کہ اللہ تعالیٰ کو معاف کر دینا پسند ہے، درگزر کرنا، ٹھیک ہے. تو اب اس کے اندر جو گہرائی آپ سے پوچھی تھی، چلیں دیکھیں اور لوگ کیا کہتے ہیں. صلح جوئی سے معاشرے میں امن قائم ہوتا ہے، بالکل صحیح ہے، امن قائم ہوتا ہے، بالکل ہوتا ہے. ہمیں بھی اپنے حقوق کی طرف نہیں بلکہ اپنے فرائض کی طرف دھیان دینا چاہیے. جی ٹھیک ہے، اپنے فرائض کی طرف دھیان دینا چاہیے، لیکن زیادہ پسند. دیکھیں، عاجز جو کہنا چاہ رہا ہے نا جو بات، وہ دراصل تھوڑی سی سے زیادہ کہہ رہی ہے، ٹھیک ہے. وہ یہ ہے کہ ابھی اوپر کسی نے کہا تھا ہاں کہ غلطی کی سزا دینا جو ہے نا، یہ تو اللہ تعالی کہ ہاں عدل ہے نا کہ غلطی کی سزا مل جائے، ٹھیک ہے، لیکن معاف کر دینا جو ہے نا، درگزر کر دینا جو ہے، یہ زیادہ پسند، ٹھیک ہے نا. اب اس چیز کو جو ہے نا وہ ایسے دیکھیں کہ کسی نے غلطی کری، ٹھیک ہے، تو اب غلطی کے اوپر اس کو سزا دی جا سکتی ہے، ٹھیک ہے نا. اگر سزا دے دی تو یہ کیا کہلائے گا؟ عدل و انصاف کہلائے گا، ٹھیک ہے نا. اچھا، آپ نے اس کو سزا نہیں دی بلکہ اس کو معاف کر دیا، یہ احسان کہلائے گا، ٹھیک ہے نا. جیسے کہ یہاں پہ معاملہ ہوا کہ جی بکری والوں نے غلطی کری، اب ان کو سزا ملنی چاہیے تھی، تو داؤد علیہ السلام نے فیصلہ سنایا کہ بھئی تم سے بکریاں لے لی جائیں گی اور کھیت والے کو بکریاں دے دی جائیں گی، ٹھیک ہے. سلیمان علیہ السلام نے یہ فیصلہ سنایا کہ कि यार बकरी जो यानी जो बकरी वाले हैं ना, आखिर वो भी तो बेचारे गरीब है ना, तो उनसे बकरियां ले लेंगे तो उनका तो नुकसान हो जाएगा ना, तो उनको सजा नहीं देते। ऐसा करते हैं कि आपस के दरमियान का एक सुलह का मामला कर लेते हैं, ना उनका नुकसान हो और ना जो है वो खेत वालों का नुकसान हो। अगर हम ये करेंगे कि बकरी वालों से बकरियां यानी खेत वालों को कुछ ना दिया, बल्कि बकरी वालों को माफ कर दिया और खेत वालों का नुकसान पूरा नहीं किया, तो खेत वालों का नुकसान हो जाएगा राइट। तो ऐसा करो कि जी इनका भी नुकसान ना हो, उनका भी नुकसान ना हो, ठीक है। तो ये चीज अल्लाह को ज्यादा पसंद है, ठीक है ना। लेकिन अगर कोई शख्स आए और आकर के कहे कि जी ये जो बकरी वालों ने कि बकरी वालों की जो बकरियों ने खेत वालों का जो ये नुकसान किया है ना, ठीक है ना, ये तो कोई नुकसान ही नहीं किया इन्होंने भाई, ये तो कोई नुकसान ही नहीं है ना भाई, बकरी वालों ने तो कोई गलत काम किया ही नहीं, ठीक है ना, ना तो उन्होंने कोई गलती करी, ना उन्होंने जो है वो जिसको कहते हैं केयरलेसनेस राइट, ना तो उनकी कोई बड़ी गलती है, ना तो उनकी कोई छोटी गलती है, बल्कि बकरी वालों ने तो कोई गलती करी नहीं। जब बकरी वालों ने कोई गलती करी नहीं, तो फिर खेत वालों के नुकसान को पूरा क्यों किया जाए, है ना भाई, खेत वालों के नुकसान को पूरा क्यों किया जाए, छोड़ो जाओ हो जाओ यहां से, है ना भाई, खेत वालों को कह दिया जाए जाओ दहो जाओ यहां से, है ना, कोई तुम्हारा नुकसान नुकसान नहीं हुआ, और अगर हुआ भी होगा ना तो हम रिस्पॉन्सिबल नहीं है इस नुकसान के, जाओ उधर से निकल जाओ। और बकरी वालों के जो है ना वो पीठ के ऊपर ठोक पीठ ठोक करके जो है ना उनका आप जाए आराम से बकरियां लेकर के वापस चले जाए, ठीक है ना, ये क्या है। ये भी तो आपने माफ कर दिया ना बकरी वालों को, यानी आपने बकरी वालों को जो है वो बचा लिया, ठीक है ना, लेकिन ये जो आपने बचा लिया ये क्या है, ये एहसान किया आपने, ये आपने खैरख्वाही करी, या ये आपने क्या किया, ये आपने ना खैरख्वाही करी ना एहसान किया, बल्कि ये आपने जुल्म किया, बल्कि ये आपने जुल्म किया, ठीक है ना, ये अल्लाह ताला को पसंद नहीं है, बल्कि अल्लाह ताला को इससे यानी जुल्म से नफरत है, ठीक है, जुल्म से नफरत है, ठीक है ना भाई। किसी को इतराज इस बात के ऊपर बताएं अगर है तो, वरना जब तक याद इस ये दो कमेंट्स पढ़ता है जो कि अभी तक नहीं पढ़ी थी, नहीं पढ़े थे, क्योंकि पूरी मखलूक अल्लाह की आयाल है, पूरी मखलूक अल्लाह की आयाल है, तो मखलूक जो भी करती फले है ना, तो उनको कहो कि नहीं कोई मसला नहीं है, तुम जो चाहो करो, एवरीथिंग इज नाइस एंड कूल, ठीक है ना, ये तो मतलब नहीं है ना, क्योंकि पूरी मखलूक अल्लाह की आयाल है, इसका मतलब अब ये नहीं है, क्योंकि अब हम जरा आगे बढ़ चुके हैं ना अपने डिस्कशन के अंदर, ठीक है। तो कुदरत रखते हैं कि रखते हुए भी माफ करना अल्लाह ताला पसंद करते हैं, बेशक अल्लाह ताला पसंद करते हैं, माफ कर देना अल्लाह ताला पसंद करते हैं, ठीक है ना, अगर माफ नहीं किया सजा भी ना दे सके मगर दिल में रख लिया उसको दिल से निकालने के लिए क्या करें, यार ये एक अलग डिस्कशन है, दिल से निकालने के लिए क्या करें, अभी हम इस डिस्कशन को पूरा कर लेते हैं, ठीक है। दिल में रखना भी जुल्म है, नहीं दिल में रखना जुल्म तो नहीं है, दिल से निकालने की कोशिश करनी चाहिए, लेकिन अगर रह गया है तो उसको जुल्म नहीं कहेंगे, ठीक है ना, किसी ने आपके साथ जुल्म किया और आप जो है वो कोशिश के बावजूद उनके जुल्म को अपने दिल से नहीं निकाल पा रहे हैं, तो ये जुल्म नहीं है, ठीक है ना, ये बस ये है कि आपने कोशिश तो करी है लेकिन आपसे नहीं हो पा रहा है, तो बस अब आप किसी तरीके से बस अवॉइड करें, आप उसके ऊपर जुल्म ना करें, ठीक है ना, बल्कि बस अवॉइड करें, जैसे कि वहशी रजी अल्लाह ताला उन्होंने हमजा रजी अल्लाह ताला को जिस तरीके से शहीद किया था, तो नबी अलैहिस्सलाम के दिल से कल्ब मुबारक से ये बात नहीं निकल पा रही थी कि वहशी ने कैसे दरिंदगी के साथ हजरत हमजा रजी अल्लाह ताला को शहीद किया था, ठीक है ना, तो नबी अलैहिस्सलाम ने वहशी रजी अल्लाह ताला से फरमाया मेरे सामने ना आया करो, ठीक है ना, मैंने तुम्हें माफ कर दिया लेकिन मेरे सामने ना आया करो, क्योंकि मेरे दिल के अंदर वो बात है हमजा रज़ियल्लाहु अन्हु वाली, तुम्हें मैं देखूंगा ना तो वो मेरे जख्म हरे हो जाएंगे, یعنی زخم ہیں، میں زخموں کو اپنے دل سے نہیں نکال پا رہا ہوں، بس میرے سامنے نہ آؤ، معاف میں نے تمہیں کر دیا ہے، لیکن تم میرے سامنے آؤ گے مجھے اپنے چچا یاد آ جائیں گے. ٹھیک ہے، تو بھائی چچا یاد آ جائیں گے تو کیا مطلب کہ چچا کو یاد آ جانا کوئی بری بات ہے؟ خدیجہ رضی اللہ عنہ بھی تو یاد آتی تھی، اور بھی دوسرے صحابہ دنیا سے چلے گئے وہ بھی تو یاد آتے تھے، تو کیا ہر ایک کو یہ کہتے تھے اچھا خدیجہ تم اپنی بیٹی فاطمہ رضی اللہ عنہ کو کہنے کے فاطمہ تم میرے سامنے نہ آیا کرو ورنہ مجھے خدیجہ یاد آ جاتی ہے؟ ایسے کبھی کہا نبی علیہ الصلوۃ والسلام نے فاطمہ رضی اللہ عنہ کو کہ تم میرے سامنے نہ آیا کرو کیونکہ تم خدیجہ کی بیٹی ہو نا، تم کو دیکھ کے مجھے خدیجہ یاد آ جائے گی، اس وجہ سے میرے سامنے نہ آیا کرو. ایسے تو کبھی نہیں کہا فاطمہ رضی اللہ عنہ کو، زینب رضی اللہ عنہ کو، رقیہ رضی اللہ عنہ کو، اور ام کلثوم رضی اللہ عنہ کو. تو وحشی رضی اللہ عنہ کو کیوں کہا کہ تم میرے سامنے نہ آیا کرو، مجھے حمزہ یاد آ جاتے ہیں؟ اس لیے کہ وحشی رضی اللہ عنہ کے ساتھ جو تھی نا وہ دل کی ایک کسک چپک گئی تھی. ٹھیک ہے کہ اس انہوں نے جو ہے میرے محبوب چچا کے ساتھ کیا کیا، ان کو فرما رہے کہ میرے سامنے نہ آیا کرو. ٹھیک ہے، تو بھائی اس قسم کا معاملہ ہم بھی کر لیں، اگر کسی کے بارے میں دل کے اندر سے نہیں نکل پا رہا ہے نا تو ہم اس کے اوپر ظلم تو نہیں کر سکتے، وہ ہمارے اوپر حرام ہے، ہم اس کے اوپر ظلم نہیں کر سکتے کہ اس کو اذیت دیں، اس کو کسی طریقے سے تکلیف پہنچائیں، بلکہ ہم اس کو معاف کر دیں اور اب وہ چیز ہمارے اندر سے نکل نہیں رہی ہے تو ہم اس کو کسی طریقے سے اوائڈ کریں، اس شخص کو سامنے نہ اس کو آنے دیں سامنے، یا اگر ہمارے اختیار میں نہیں ہے کہ اس کو آنے نہ دیں تو ہم اس کے سامنے نہ جائیں، ہم اس کو نہ دیکھیں. ٹھیک ہے نا، تو ہمارے اوپر بس اتنا صحیح ہے. اللہ تعالیٰ نے یہ واقعہ بھی نبی علیہ السلام کی سیرت میں رکھ چھوڑا ان لوگوں کے لیے جن کے ساتھ ایسا معاملہ ہوا ہو دنیا کی زندگی میں، دیکھو میرے محبوب نے جیسا کیا نا ہم بھی ویسے ہی کر لینا. اچھا، لیکن اللہ جب تک معاف نہیں کریں گے جب تک وہ بندہ ہمیں معاف نہ کر دے. نہیں یہ تو آپ دوسری طرف لے گئے اس بات کو. تو میں یہ عاجز یہ کہنا چاہ رہا تھا کہ کسی نے کوئی غلط کام کیا نا تو اس کی غلطی کو معاف کر دینا، ٹھیک ہے نا، یہ اللہ تعالیٰ کو زیادہ پسند ہے. لیکن اس کی غلطی کو یہ کہنا شروع کر دینا کہ اس نے تو غلطی کری ہی نہیں، یہ نہیں ہے معاف کر دینا. ان دونوں باتوں میں فرق سمجھنا بہت ضروری ہے کہ اس کی غلطی کو معاف کر دینا یہ ایک الگ چیز ہوتی ہے، اور غلطی کو غلطی کہنے کی بجائے اچھائی کہنا شروع کر دینا یہ معافی نہیں ہوتی، یہ ظلم ہوتا ہے. غلطی کو اچھائی کہنا شروع کر دینا یہ ظلم ہوتا ہے. بات سمجھ آ رہی ہے؟ ٹھیک ہے نا، اور جب ہم غلطی کو اچھائی کہنا شروع کر دیتے ہیں نا تو اس کا بہت برا نتیجہ بھی نکل سکتا ہے، بہت برا نتیجہ بھی نکل سکتا ہے. ٹھیک ہے نا، اس سے ایک تو معاشرتی طور پر فساد پھیل جاتا ہے، کیونکہ غلطی غلطی پھر نہیں رہتی لوگوں کی نظر میں بلکہ وہ اچھائی بن جاتی ہے نا. اب جب غلطی اچھائی بن جائے گی تو لوگ جو ہے وہ غلطی کا غلط کام اچھا سمجھ کے کر رہے ہوں گے، اور جب غلط کام کو اچھا سمجھ کے کریں گے تو پھر تو وہی ہوگا جو ہو رہا ہے دنیا کے اندر. ٹھیک ہے نا، کیونکہ اب جو ہے وہ غلطی کو اچھائی کرنا شروع کر دیا گیا ہے. ٹھیک ہے، اسی طریقے سے کافر کے ساتھ، اب یہاں پر اصل جو بات ہی نا ہوئی تھی کہ عقیدے کی غلطی. ٹھیک ہے، اصل جو سب سے امپورٹنٹ چیز ہے وہ انسان کا ایمان ہے، عقیدہ ہے. دراصل یہ عاجز جو یہ ساری بات کرنا چاہ رہا تھا نا وہ اسی عقیدے اور ایمان کی وجہ سے کرنا چاہ رہا تھا. ٹھیک ہے نا، کہ کوئی کافر ہے، ٹھیک ہے نا، نان مسلم ہے، جیو ہے، کرسچن ہے، ہندو ہے، کوئی ہے، ایک چیز ہوتی ہے کہ آپ اس کے ساتھ جو ہے نا وہ خوش اخلاقی کے ساتھ رہیں. ٹھیک ہے نا، آپ اس کے ساتھ جو ہے وہ امن کے ساتھ رہیں. ٹھیک ہے نا، آپ اس کے ساتھ جو ہے وہ خاطر مدارات والا بھی معاملہ کر سکتے ہیں، مہمان نوازی والا معاملہ بھی کر سکتے ہیں کافر کے ساتھ. ٹھیک ہے نا، یہ سب ٹھیک ہے، یہ سب ایکسیپٹیبل ہے ہمارے دین کے اندر. لیکن دا مومنٹ یو اسٹارٹ سینگ کہ اس کا جو بلیف سسٹم ہے، اس کا جو عقیدہ ہے وہ غلط نہیں ہے، وہ بھی ٹھیک ہے،
वो गलत नहीं है, वो भी ठीक है। अब ये कह देना या दिल में ये सोच लेना, ये अमन नहीं है। इसको अमन ना समझें कि जी अमन की वजह से मैंने कह दिया है कि वो भी ठीक है, मैंने खैर ख्वाही की वजह से कह दिया कि वो भी ठीक है, मुसालहत की वजह से कह दिया कि वो भी ठीक है, नहीं। बल्कि ये कहना या दिल में ये सोचना कि वो भी ठीक है, ये जुल्म हो जाएगा, ये जुल्म हो जाएगा, ठीक है ना। और ये चूंकि अकीदे वाला जुल्म है, इस वजह से ऐसा जुल्म करने से ईमान खत्म हो जाता है, ठीक है ना। क्योंकि ये जुल्म जो है ना, ये सबसे बड़ा जुल्म है, ये शिर्क वाला जुल्म बन जाएगा कि किसी मुशरिक काफिर के अकीदे को सही कहना शुरू कर दिया, ठीक है, ये शिर्क वाला जुल्म बन जाएगा। और इस वक्त जो दुनिया के अंदर मसला है ना, वो दरअसल यानी मसले तो सारे ही हैं, बहुत सारे हैं, लेकिन मसला इस लेवल तक पहुंच गया है कि एक मुसलमान जो होता है वो कहता है कि जी मेरा दीन भी सही है और वो भी सही है, ये वर्ल्ड पीस के लिए है ना। और कहते क्या है, नारा क्या लगाते हैं, वर्ल्ड पीस है ना, और भाईचारा और बहन चारा और बकरी का चारा है ना, इन चारों की वजह से जो है ना वो बेचारा, हम इतने बेचारे हो गए हैं, इन चारों की वजह से हम इतने बेचारे हो गए हैं कि वो भी ठीक है, ये भी ठीक है, वो भी ठीक है, सब भाई बंद। नहीं, ये बिल्कुल भी ठीक नहीं है, ये जुल्म है। और ये तो चूंकि अकीदे वाला है, इस वजह से सबसे बड़ा जुल्म है, और इसके बाद फिर कुछ भी नहीं बचता। आपके भाईचारे तो बचे रहेंगे थोड़े दिनों तक, थोड़े दिन के बाद फिर आपके भाईचारे भी खत्म हो जाएंगे, फिर अल्लाह ताला की तरफ से अजाब आ जाएगा। जब अजाब आ जाएगा ना, तो उसके बाद किसी ना किसी शक्ल में आप मारे जाएंगे। उसके बाद बच्चों के बारे में वालिदैन अक्सर इतना डिफेंसिव हो जाते हैं कि मेरे बच्चे ने गलत नहीं किया, ना गलत किया ही नहीं, ये भी जुल्म में आएगा। बिल्कुल सही फरमाया आपने, और बिल्कुल डंके की चोट, यानी बिल्कुल आपने टू द पॉइंट और फरमाई बात कि ये जो बच्चों के बारे में वालदैन इतने डिफेंसिव हो जाते हैं ना कि उसकी गलती को गलती मानने से इनकार कर देते हैं, ये जुल्म है। और सबसे पहले ये एक्चुअली आपके बच्चे के ऊपर जुल्म है, ठीक है ना, क्योंकि उसकी गलती को जो है ना, बजाय इसके कि आप प्यार के साथ या हिकमत के साथ उसकी इस्लाह करते, आपने उसको जो है वो गलती मानने से इनकार कर दिया ना, अब वो बच्चा जो है ना वो उसकी डेफिनेशन ही मैसअप हो गई ना उसके बाद, ठीक है। तो फिर उसके बाद उसने क्या करना है, उसने गलती को सही सही समझ करके कहा कि अम्मी तो कहती है कि सही है, तो फिर इसमें कौन सी गलत बात है जो कि मैंने करी है, ठीक है, तो वो जुल्म हो गया ना बच्चे के साथ, ठीक है। चलिए, क्लास का टाइम काफी ओवर हो गया, इस वजह से हम यहाँ पे रोकते हैं, बाकी डिस्कशन इंशाल्लाह क्लास के अंदर करेंगे। तो आप लोग आवाना।